آمين يا رب العالمين. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. آمين يا رب العالمين. السلام عليكم ورحمة الله وبركاته. ان شاء الله تعالى آج ہم سورہ شعراء آیت نمبر 160 سے اینڈ تک 227 تک مکمل کریں گے. دیکھتے ہیں ہم اس سورت کو. ابھی تک ہم پڑھ رہے ہیں کس سے؟ انبیاء کے. دوسرے رکوع سے ہی قصص الانبیاء شروع ہو گئے تھے. رکوع نمبر 2 سے 10 تک یہی سارے انبیاء اور رسول کے حالات آ رہے ہیں، اور اس کے بعد قرآن کریم کی حقانیت، کہ یہ حق ہے، سچ ہے، اس پہ کیوں نہیں ایمان لاتے، اس کے دلائل دیے گئے. تو آپ نے دیکھا 2, 3 اور 4، ان تین رکوعات میں موسیٰ علیہ السلام کا ذکر، پھر 5ویں رکوع میں ابراہیم علیہ السلام کا، 6ٹے میں نوح علیہ السلام کا، 7ویں میں ہود علیہ السلام کا، 8ویں میں صالح علیہ السلام کا، اور اب 9ویں رکوع کے اندر لوط علیہ السلام کا ذکر ہے، اور 10ویں میں شعیب علیہ السلام کا. اس کے ساتھ ہی قصص الانبیاء مکمل ہو جائے گی، اور پھر ہم اس کے بعد قرآن پاک کی حقانیت کے بارے میں پڑھیں گے. اور جو لوگ قرآن کو شاعری کہتے ہیں، یا جو لوگ اس زمانے میں کہتے تھے کہ یہ تو شیطان کا قول ہے، شیطان کی نعوذ باللہ بات ہے، ان کے رد میں یہاں پہ باتیں بتائی گئیں. اور چونکہ یہ سورت کا نام بھی شعراء ہے، تو اینڈ اس میں شاعروں کے بارے میں ہی بات کی گئی ہے. تو دیکھتے ہیں، ہم پہلے بھی یہ قصہ پڑھ چکے ہیں قوم لوط کا، لیکن آج پھر ایک دفعہ، اور قرآن پاک میں بار بار جہاں پہ قوموں کا ذکر آتا ہے، ان کی قوم کا بھی ذکر آتا ہے. اور اس سے ہمیں پتہ چلتا ہے کہ کتنی اہمیت ہے اس چیز کی کہ انسان ان باتوں سے سبق لے، کہ جب اس قسم کے فعل کسی قوم میں رائج ہو جائیں، کامن ہو جائیں، ان کو برا نہ سمجھا جاتا ہو، اور قوم کے لیے ایک وہ نارمیلٹی بن جائے، عام سی بات ہو جائے، تو پھر اللہ تعالیٰ کی طرف سے اس قوم کے اوپر عذاب ٹوٹ پڑتا ہے. یہ قرآن جو 1400 سال پہلے نازل ہوا تھا، لیکن اللہ تعالیٰ جانتا ہے کہ انسانوں کے اندر کون کون سی خباستیں آ جائیں گی، کیا کیا چیزیں ہوں گی جو بعد والے ادوار کے اندر عام ہو جائیں گی. اور ایسے نہیں لگتا کہ یہ 1400 سال پہلے کی بات ہے، ایسے لگتا ہے کہ یہ آج کی بات ہو رہی ہے، کیونکہ آج جتنا بڑا یہ فتنہ ہے، آج جس طرح سے نوجوانوں میں یہ چیز عام ہو رہی ہے، اور جیسے لوگ اس کام کو کرنے میں آر نہیں سمجھتے، اور جو دوسرے دیکھنے والے ہیں، جو اس کام میں نہیں بھی انوالو ہیں، ان کی کیسے ہمدردیاں ایسے لوگوں کے ساتھ ہیں کہ کوئی بات نہیں، اگر یہ کام کر بھی رہے ہیں تو اٹس نیچرل. اس آئیڈیالوجی کو زیادہ رواج دیا جا رہا ہے. وہ قوم لوط سے بہت بڑا ہمیں سبق ملتا ہے، اور ہم حالانکہ اس قصے کو جانتے ہیں، لیکن پھر بھی بار بار ہماری یاد دہانی کے لیے اس قصے کو بتایا گیا، اور بھی قوموں کے قصوں کو بتایا گیا، لیکن انہی قوموں کا ذکر کیا گیا جن قوموں کو عرب لوگ جانتے تھے، قریش مکہ جانتے تھے اچھی طرح سے، ان کے قریب سے گزرتے تھے. ورنہ ایسا نہیں ہے کہ یہی 5-6 قومیں ہی دنیا میں آئیں اور اس کی یہی صرف تباہ ہوئیں، اور اس کے علاوہ سارے بالکل ٹھیک تھے، ایسا نہیں ہے. بہت ساری قومیں تباہ ہوئیں، لیکن قرآن کریم کوئی سٹوریز کی تو کتاب نہیں ہے کہ ہر دنیا کی قوم کا اگر ذکر کیا جاتا جو بھی تباہ ہوئی ہے تو اس کا فائدہ نہ ہوتا. لہٰذا جو اولین مخاطب تھے انہی کو بتایا گیا کہ تم تو ان قوموں کو جانتے ہو، اور وہ تو کیا جانتے تھے، آج تک پوری دنیا جانتی ہے، ڈیڈ سی کو بھی جانتی ہے اور یہ بھی جانتی ہے کہ کیسے صدوم کی بستی وہاں پہ دفن ہے۔ تو دیکھتے ہیں، کذبت قوم لوط المرسلین، قوم لوط نے بھی رسولوں کو جھٹلایا۔ رسولوں کیوں کہا گیا؟ اس لیے کہ ایک رسول آئے تھے ان کے پاس، لیکن ایک رسول کے پیغام کو بھی رد کر دینا ایسا ہی ہے کہ سارے رسولوں کے پیغام کو رد کر دیا جائے، اس لیے کہ ہر رسول ایک ہی پیغام لایا۔ ہر قوم میں شرک کے علاوہ کوئی نہ کوئی پرومیننٹ ایسی بیماری یا گناہ ہوتا تھا جو اللہ تعالیٰ کو سخت ناپسند، اور اس کے اوپر ان پہ کافی ساری تنقید بھی کی گئی۔ اذ قال لهم اخوهم لوط الا تتقون، جب کہا ان سے ان کے بھائی لوط نے، بھائی تو نہیں تھے ان کے، نہ تو نسبی بھائی تھے کیونکہ اس قوم میں سے نہیں تھے، وہ تو ابراہیم علیہ السلام کے ساتھ مائگریٹ کر کے آئے تھے لوط علیہ السلام، ان کی بیوی اس قوم سے تھی، اور نہ ہی دین میں ان کے بھائی تھے، تو پھر کس طرح کے بھائی تھے؟ یعنی قومی بھائی، ایک ہوتی نا نیشنلٹی ایک ہی ہو جانا، تو لوط علیہ السلام وہیں رہتے تھے تو ان کے قومی بھائی ہوئے۔ ان سے کہا ان کے بھائی لوط نے، الا تتقون، کیا نہیں تم تقوی اختیار کرتے؟ انی لکم رسول امین، یہ پہلے بھی ہم باتیں پڑھ چکے ہیں، اور اس سے یہ پتہ چلتا ہے کہ ہر رسول ایک ہی پیغام لے کر آئے، ہر رسول نے ایک ہی بات کہی، ہر رسول یہی لوگوں کو کہتے رہے، لوگوں تم اللہ سے ڈرتے نہیں ہو، میں تمہارے پاس اللہ تعالیٰ کا امانت دار رسول بنا کے بھیجا گیا ہوں۔ اللہ تعالیٰ سے ڈرنے کی کیوں بات کہی گئی؟ والدین سے ڈرنے کی، لوگوں سے ڈرنے کی، معاشرے سے ڈرنے کی کیوں نہیں بات کی گئی؟ اس لیے کہ کوئی بھی ڈر انسان کو سیدھا نہیں چلا سکتا، پولیس کا ہو، قانون کا ہو، ایک ہی ڈر ہے جو انسان کو سیدھا رکھ سکتا ہے جلوت اور خلوت میں، تنہائی اور مجمع میں، اور وہ ہے اللہ کا ڈر۔ اس لیے کیونکہ چاہے قانون ہو، اس کے شکنجے سے بھی لوگوں کے بچنے کا بہت انہوں نے طریقے نکالے ہوتے ہیں، اسی طرح سے گھر والے ہیں یا رشتہ دار ہیں یا والدین ہیں، ان سے بھی لوگ بچنے کے لیے یا ان کو ان کی آنکھوں میں دھول جھونکنے کے لیے بہت طریقے اپنا لیتے ہیں، بہت طرح کے بہانے کر لیتے ہیں، اور وہ ہمارے ساتھ کبھی بھی 24 گھنٹے نہیں رہ سکتے۔ لہٰذا ڈر ایک ہی ذات کا ہے جو انسان کو سیدھا رکھے گا، اور وہ ہے اللہ تعالیٰ کا۔ اسی لیے قرآن پاک میں کہیں کسی اور سے ڈرنے کی بات نہیں کہی گئی، تقویٰ صرف اللہ کا، کہ اللہ تعالیٰ کے ڈر سے بچو ان گناہوں سے۔ کبھی کبھی کوئی گناہ ایسا بھی ہوتا ہے جو معاشرے میں بہت عام ہو جاتا ہے، جیسے کہ آج کل ایل جی بی ٹی کا کتنا دور ہے، تو یہ کو برا نہیں سمجھا جاتا، تو اس لیے نہیں اس گناہ کو چھوڑنا کہ معاشرہ کیا کہے گا، یا پھر معاشرے میں تو یہ ٹھیک ہے تو کوئی بات نہیں ہے اس کو کرنا۔ اللہ کا ڈر رکھو، معاشرے کو نہ دیکھو وہ کہاں جا رہا ہے، اللہ تعالیٰ کی نظر میں دیکھو کہ یہ گناہ کیسا ہے، یہ کام کیسا ہے۔ اب مثال کے طور پہ ایک چھوٹی سی مثال ہے، کتے کا پالنا۔ اب کوئی کہے کہ مجھے بہت پسند ہے، اور یہاں پہ تو بہت عام بھی ہے اور بڑا اس کا رواج بھی ہے، تو مجھے تو شوق بہت، تو اب کیا وہ کام کرنا صحیح ہو جائے گا؟ جو جب کہ اللہ تعالیٰ کے رسول نے اس سے منع فرمایا، تو کیا وہ جائز ہو جائے گا کیونکہ ایک معاشرہ اس کو کر رہا، یا میری سوچ میں یہ برا کام نہیں ہے؟ تو ہم نے اپنی سوچ کو مولڈ کرنا ہے اللہ کے رسول کی تعلیمات کے مطابق، یہی تو دین ہے۔ اگر میں نے وہی کرنا ہے نا جو مجھے پسند ہے، یا جو سب کر رہے ہیں، یا جو معاشرہ کر رہا ہے، یا جس کو اپروو لوگ کر رہے ہیں، تو میرا دین کچھ نہیں ہے، پھر میرا دین وہی ہے جو کہ پھر ابن الوقت ہوں، پھر تو وقت کے بیٹے، جو جیسا وقت چل رہا ہے، جیسا زمانہ چل رہا ہے، چلو تم ادھر کو ہوا ہو جدھر کی، تو چلو سب چل رہے ہیں تو ہم بھی ادھر چل پڑیں، اٹ شوڈ بی ڈفرینٹ۔ ہاں معاشرہ بھی وہی کر رہا ہے، اللہ کا بھی وہی حکم ہے، تو سارا آنکھوں پہ ٹھیک ہے۔ معاشرے میں اگر سچائی ہے، ایمانداری ہے، اللہ کا بھی وہی حکم ہے، تو صحیح ہے۔ لیکن جہاں پر اللہ تعالیٰ کے حکم سے کانفلکٹ ہو رہا ہو، مخالفت ہو رہی ہو، وہاں پر اپنے آپ کو معاشرے میں یا اس کنٹری میں جہاں آپ رہتے ہیں، یا لوگوں میں، یا اپنے خاندانوں کے اپروول کو دیکھنے میں نہ لگے کہ اپروول ان کی طرف سے ہے تو یہ ٹھیک ہے، بلکہ اپروور اللہ تعالیٰ کی طرف دیکھیں کہ وہ اپروو کرتا ہے کہ نہیں. تو انی لکم رسولا امین, میں تمہارے پاس امانت دار رسول ہوں, اپنی طرف سے کچھ نہیں کہہ رہا, امانت کے ساتھ تمہارے امانت داری کے ساتھ اللہ کا پیغام ہی پہنچا رہا ہوں. یہ اللہ تعالیٰ کی طرف سے باتیں ہیں, میری اپنی باتیں نہیں ہیں. کیونکہ انسانوں کی باتیں ماننے کے اندر اس کو دشواری ہو سکتی ہے, لیکن یہ تو تمہارے خالق کی بات ہے جو میں تم تک پہنچا رہا ہے. رسول کیا ہوتا ہے؟ جس کو ہم انگلش میں میسنجر کہتے ہیں, اور بڑا ایسا ورڈ ہے جو کہ آپ کو بہت اچھی طرح سمجھ آ جاتا ہے. کیونکہ میسنجر جو میسج لے کر آئے, رسول کا کام میسج کنوے کرنا ہے, میسج کو سمجھا دینا ہے, میسج کو کر کے بتا دینا ہے, پریکٹیکلی بھی بتا دینا ہے, ڈیمونسٹریٹ بھی کرنا ہے, اور اچھی طرح لوگوں کو سمجھ آ جائے بس یہ کام ہے رسول کا. رسول اپنی بات نہیں کر رہا ہوتا, اس کی جو بھی بات ہوتی ہے اللہ تعالیٰ کی طرف سے ہوتی ہے. تو میں امانت دار رسول ہوں تاکہ تمہیں یہ تسلی ہو جائے کہ یہ کوئی میری باتیں نہیں ہیں. فتق اللہ واطیعون, بس ڈرو اللہ سے اور اطاعت کرو میری. کیونکہ اطاعت جو ہے وہ رسول کی کرنی ہے, اس لیے کہ رسول اللہ کے راستے کی طرف رہنمائی کر رہا ہے. پیروی کرو, مجھے فالو کر لو. تو اس کا مطلب اطاعت رسول کتنی ضروری ہے, کیونکہ ہر رسول نے کہا میری اطاعت کرو. اب ان رسولوں نے اپنی اپنی قوموں کو کہا کیا ہمارے رسول کی بھی پیروی کرنا ہمارے پر ضروری ہے؟ کتنی دفعہ قرآن کہتا ہے اطیع اللہ و اطیع رسول, کہتا ہے نا اطاعت کرو رسول کی. تو رسول کی اطاعت ہم کیسے کریں گے؟ قرآن و حدیث کو فالو کر کے. اور رسول کی اطاعت ہمارے اوپر ضروری ہے, لازم ہے, پھر بھی ہم کیا کرتے ہیں, جہاں رسول کی بات آ جائے اس کو ایک طرف رکھ دیتے ہیں اور کہتے ہیں ہماری مرضی ہے. رسول کی بات کو ہم اس طرح اہمیت نہیں دیتے, وہ بھی نہیں دیتے تھے. ہم دعوے تو بہت کرتے ہیں رسول سے محبت کے, لیکن اطاعت میں پیچھے رہتے ہیں. وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْر, اور نہیں میں سوال کرتا اس پر کسی اجر کا. میں تم سے کچھ بھی نہیں مانگتا ان ریٹرن, نہ صرف یہ کہ پیسے نہیں مانگتا بلکہ کوئی بھی اجر نہیں مانگتا, کوئی کسی قسم کا بھی. یعنی نہ کوئی ہے کہ بھائی میری بڑی کوئی کرسی دے دو, مجھے کوئی بہت بڑا عہدہ دے دو, مجھے کوئی اجر دے دو ایسا کہ یعنی جس سے میری واہ واہ ہو یا میری شہرت ہو یا مجھے عزت کے پیڈسٹل پہ بٹھا. میں کچھ بھی نہیں تم سے مانگتا, ان ریٹرن کچھ بھی نہیں مانگنا, یہ انبیاء کا طریقہ رہا. ان اجریا الا علی رب العالمین, میرا اجر میرے رب کے ذمہ ہے جو جہانوں کا رب ہے. جو اجر وہ دے سکتا ہے وہ انسانوں میں سے تو کوئی بھی نہیں دے سکتا. اتاتون ذکران من العالمین, کیا تم آتے ہو مردوں کے پاس جہان والوں میں سے, سارے جہان میں سے تم مردوں کے پاس آتے ہیں. یعنی قوم کی جو بیماری تھی نا, قوم کا جو گناہ تھا اس کو ہائی لائٹ یہاں پہ کیا گیا. دیکھیں ایک شرک کا تو گناہ ساری قوموں میں ہی تھا, لیکن ہر قوم میں جو ایک پرٹیکولر کو خاص ایک بیماری تھی, جو خاص ایک گناہ تھا ان کا, اس کو ہائی لائٹ کیا جاتا ہے. تو کیا تم سب کچھ چھوڑ کے یعنی عورتوں کو چھوڑ کے مردوں کے پاس آتے ہو, جہان والوں میں سے تم یہ کام کرتے ہو؟ اچھا اب دیکھیں کہ اس قوم نے سب سے پہلے دنیا میں اس گناہ کو رواج دیا تھا, سب سے پہلے, اس سے پہلے کبھی بھی یہ گناہ نہیں تھا دنیا میں. اس لیے ہم یہ نہیں کہہ سکتے کہ یہ ایک نیچرل بات ہے, لیکن نیچرل بات ہوتی تو ان سے پہلے بھی ہوتی نا. وَتَذَرُونَ مَا خَلَقَ لَكُمْ رَبُّكُمْ مِنْ أَزْوَاجِكُمْ, اور کیا تم چھوڑ دیتے ہو جو پیدا کیا تمہارے رب نے تمہاری بیویوں میں سے. یعنی تمہاری بیویوں میں سے جو پیدا کیا, اس کے دو مفہوم ہیں. ایک تو یہ مفہوم اگر من کو طبیعی عرضیہ کہا جائے کہ تمہاری بیویوں میں سے جو پیدا کیا, یعنی جو تمہاری بیویوں کا جو جگہ تمہارے لیے بنائی گئی کہ فطری جو یعنی ایک طریقہ ہے اس کو چھوڑ کے تم اپنی بیویوں سے خلاف فطرت عمل کرتے ہو جو کہ قطن حرام ہے. اور آپ صلی اللہ علیہ وسلم نے لعنت کی ہے ایسے مرد کے اوپر جو اپنی بیوی کے ساتھ وہ عمل کرے جو قوم لوط کا, یعنی جو اللہ تعالیٰ نے راستہ رکھا اس فطری نیچرل راستے کو چھوڑ کے دوسرے راستے سے اس کے ساتھ اپنی شہوت کو پورا کریں. اور دوسرا معنی کیا ہے کہ کیا تمہارے لیے اللہ تعالیٰ نے بیویاں پیدا کی ہیں جن سے تم اپنی یہ خواہش پوری کر سکتے ہو جنسی خواہش, تم ان کو چھوڑ کر مردوں کے پاس آتے ہو اپنی خواہش پوری کرنے کے لیے؟ تم چھوڑ دیتے ہو جو پیدا کیا تمہارے لیے تمہارے رب نے تمہاری بیویوں میں سے؟ سمجھ آئی؟ تو دونوں معنی ہیں. بل انتم قوم عادون, بلکہ تم قوم حد سے گزرنے والے. تو یہ دونوں ہی چیزیں حرام ہیں, چاہے کوئی بیوی کے ساتھ عمل کرے وہ جو قوم لوط کا تھا, اور چاہے وہ ہم جنس پرستی ہو کہ مرد مرد کے ساتھ یا عورت عورت کے ساتھ یہ فیل کرے. اور بعض لوگوں کو یہ پتہ ہی نہیں ہوتا, شادیاں ہو جاتی ہیں اور وہ اس کے بعد یہ فیل اپنی بیویوں کے ساتھ کرتے ہیں اور یہ نہیں سمجھتے کہ یہ حرام ہے. تو اس چیز کی بھی اویئرنیس ہونی چاہیے لوگوں کو. ہم اندھا دھن غیر مسلموں کے پیچھے نہیں چل سکتے, اگر وہ یہ کام کرتے ہیں تو ہمارے لیے بھی جائز ہو گیا, تو یہ حرام کام ہے. قالوا, انہوں نے کہا, لئن لم تنتہی یا لوط, اے لوط اگر تو باز نہ آیا. اب دیکھیں, جب قوم کے پاس کوئی جواز نہیں نہ ہوتا, کوئی دلیل نہیں ہوتی اپنے کام کی, کوئی وجہ نہیں بیان کر سکتے, حرام کر رہے ہیں اور ہٹ دھرمی سے کر رہے ہیں, ڈھی ٹوٹ کے کر رہے ہیں, اس وقت پھر وہ دھمکیوں پہ اتر آتے ہیں. جب لوط علیہ السلام نے ان کو جھنجھوڑا کہ یہ تم کیا کر رہے ہو اور تم کتنا غلط کر رہے ہو, کھلم کھلا الفاظ میں کہا کہ تم حرام کر رہے ہو, حد سے گزرنے والا کام کر رہے ہو. حدیث میں آتا ہے اللہ تعالیٰ اس مرد کو نظر رحمت سے نہیں دیکھے گا جو کسی مرد سے فعل قوم لوط کرے یا عورت سے غیر فطری طریقے سے ہی عمل کرے. اور جس ایک حدیث میں یہ بھی آتا ہے, جس نے حائضہ عورت سے جمع کیا یا عورت کے ساتھ عمل قوم لوط کا ارتکاب کیا یا کسی کاہن کے پاس گیا, اس نے اس تعلیم سے انکار کیا جو محمد صلی اللہ علیہ وسلم پہ نازل ہوئی, یعنی اس قرآن کا, اس دین اسلام کا انکار کر دیا. تو اس لیے یہ بہت بری بات ہے, بہت حد سے گزر جانے والی بات ہے. تو انہوں نے ان کو روکا ہے, لیکن وہ آگے سے کیا کریں, اگر تو باز نہ آیا اے لوط, بجائے خود باز آنے کے وہ کہہ رہے اگر تو باز نہ آیا, لَتَكُونَنَّ مِنَ الْمُخْرَجِينَ, تو تو نکالے جانے والوں میں سگا, ہم تجھے یہاں سے ایکسپیل کر دیں گے, ڈپورٹ کر دیں گے اپنے کنٹری سے. یعنی ایک تو گناہ کا کام اور اوپر سے اس کے اوپر بھی انہی کو دھمکی. اور ہم سورہ آراف میں پڑھتے ہیں کہ انہوں نے کہا تھا کہ تم بڑے پاک دامن بنتے ہو, تم بڑے پاک باز بنتے ہو. تو یعنی یہ وہ ان کو کہہ رہے ہیں کہ تم بہت پاک ہو کہ ہمیں یہ لیکچر دے رہے ہو, ہمیں یہ کہہ رہے ہو, اس کام سے منع کر رہے ہو. قال انی لعملکم من القالین, وہ بے شک اس نے کہا, کس نے؟ لوط علیہ السلام نے, کہ بے شک میں تمہارے اس عمل سے کڑنے والا ہوں, میں تنگی بیزاری کا اظہار کیا. اچھا, یہ اب یہاں پہ بہت امپورٹنٹ بات ہے کہ جب کوئی بھی کفر کا ارتکاب کرے یا کوئی کبیرہ گناہ کرتا ہے تو اس کے عمل سے نفرت کی جا سکتی ہے, ان لوگوں سے نہیں کی جا سکتی. یعنی ایسے نہیں آپ کہہ سکتے کہ یہ ہمیں تم لوگوں سے نفرت ہے, کیونکہ انسانوں سے نفرت نہیں کرنی, گناہ سے نفرت کریں. ہم اکثر کیا کرتے ہیں کہ ہم ان لوگوں سے نفرت شروع کر دیتے ہیں, ان لوگوں کو برا بھلا اور ان کو ان سے اتنا ہم ایسے ریئیکشنز ان کو شو کرتے ہیں کہ وہ تبلیغ کرنے کا تو دروازہ ہی بند ہو جاتا ہے, دعوت دینے کا دروازہ ہی بند ہو جاتا ہے. تو کبھی بھی کسی انسان سے نفرت نہیں کرنی, عمل سے نفرت کرنی. وہ بندہ اس عمل کو چھوڑ دے تو وہ ہمارا بھائی ہے, وہ کفر کو چھوڑ دے, شرک کو چھوڑ دے, وہ اس ایسے کام کو چھوڑ دے تو وہ ہمارے ساتھ ہے. لیکن اگر ایسا ہوتا ہے کہ ہم انسان سے نفرت کرنے لگتے ہیں تو پھر ہم اس کو کبھی دعوت ہی نہیں دے سکتے. کیونکہ دیکھیں, دعوت دینا جو ہے نا, یہ بڑا خیر خواہی کا کام ہوتا ہے, ہمدردی کا کام ہوتا ہے. آپ کسی ایسے انسان کو کیسے دعوت کریں گے جس سے آپ نفرت کرتے ہیں؟ تو اس سے ہمیں بہت بڑا سبق ملا. یا ہم اپنے رویوں کو دیکھیں, ہم تبلیغ کرنے سے پہلے, چاہے وہ کسی کو بھی کر رہے ہوں, چاہے اپنے گھر والوں میں سے ہی کسی کو کر رہے ہیں, اگر ہم نفرت سے سٹارٹ کریں گے نا اور اپنے آپ کو ایک پیڈسٹل پہ بٹھا لیں گے کہ ہم تو قرآن پڑھنے والے ہیں اور تم تو بڑے ایسے ہو, تم لوگ تو ایسے برے کام کرتے ہو, تم تو گناہ کے کام کرتے ہو, تم بڑے گناہ گار ہو, تو وہ چیز ریفلیکٹ کرے گی آپ کی سپیچ میں, तो नफरतों से शुरुआत नहीं करनी। देखिए आप यहाँ पर भी लूत अलैहिस्सलाम कितनी हमदर्दी के साथ उनको कह रहे, तुम ये क्या कर रहे हो, तुम खुदा खौफी करो। अल्लाहु अकबर। और साथ अपने लिए दुआ कर रहे हैं, रब्बी नजीनी अहली मिम्मा यामलून, ए रब मेरे रब निजात दे मुझको और मेरे घर वालों को इससे जो ये अमल कर रहे हैं। कौम को जब बता दिया तो अल्लाह मुझे इनकी गलतकारियों से बचा लेना और मेरे घर वालों को भी बचा लेना, अपने घर वालों के लिए भी दुआ करनी चाहिए इससे जो ये अमल करते हैं। और कभी ये नहीं सोचना चाहिए कि ये तो ये करते हैं, हम तो कभी भी इसमें मुब्तला ही नहीं हो सकते क्योंकि हम तो बड़े पारसा हैं। नहीं, हम हमेशा ये कहते हैं ला हौला वला कुव्वता इल्ला बिल्ला, ना नेकी करने की कोई ताकत मुझ में है, ना गुनाह से बचने की कोई भी कुव्वत मेरे अंदर। ये अल्लाह ताला की तौफीक है कि किसी से नेकी करा ले या किसी को किसी गुनाह से बचा ले, हम क्या चीज़ है। तो इतना तकब्बुर करना कि हम तो बहुत पारसा और ये तो बहुत ऐसे, नहीं, अल्लाह तू मुझे बचा ले और मेरे घर वालों को। ये क्यों उन्होंने घर वाले सिर्फ क्यों कहा, इसलिए कि उस कौम के अंदर सिवाय उनके घर वालों के और कोई मोमिन था ही नहीं। नूह अलैहिस्सलाम की दुआ में आप देखते ना मोमिनों के लिए भी दुआएं, लेकिन इनकी कौम में कोई था ही नहीं, एक भी फ़र्द नहीं था, सिर्फ बेटियाँ थी। तो ये वजह थी कि वो कह रहे हैं, वरना ऐसा नहीं कि नबी सिर्फ इतना वो हो कि वो सिर्फ अपने लिए और अपने घर वालों के, बाकी सारे जाएं जो अजाब में, नहीं कोई था ही नहीं। फनजैनाहू, तो हमने निजात दी उसको, वह अहलहू और उसके घर वालों को, अजमाइन सब के सब, जो उनकी बेटियां थी उनको भी और इनको, इल्ला अजूज़न फिल गाबिरीन, मगर एक बुढ़िया को जो पीछे रह जाने वाली थी। वो बुढ़िया कौन थी, जैसे हम सूरह तहरीम में भी पढ़ते हैं ना, दो औरतें, दो अंबिया की बीवियां ऐसी थीं जो ईमान से दूर और अपनी कौमों के साथ हमदर्दी रखने वाली, नूह अलैहिस्सलाम के और लूत अलैहिस्सलाम के, और वो अपनी कौम से वफादार थीं, अपने शौहर के दीन से नहीं थी। शौहर से वफ़ादार होना भी एक बात होती है, लेकिन यहाँ पे क्या है कि दीन से वफ़ादार नहीं थी, वो उन तालीमात से कोई सरोकार नहीं रखती थी, वो इस चीज़ को सही समझती थी कि जो उनकी कौम, उनकी बरादरी, उनके लोग कर रहे हैं, क्योंकि वो उन्हीं में से थी ना, ये उनकी कौम थी, उनकी बरादरी थी। याद रखिए, कभी किसी नबी की बीवी ने खयानत नहीं की इस तरह की कि अपनी इज़्ज़त के ऊपर के, क्या नहीं किसके साथ इन्वॉल्व हो, ये वाली चीज़ कभी किसी नबी की बीवी ने नहीं की। लूत अलैहिस्सलाम की बीवी भी ये अमल करने वाली नहीं थी, फिर उसका गुनाह क्या था। उसका गुनाह ये था कि वो उनकी साइड लेती थी, उनकी सपोर्टर थी। इससे पता चलता है बहुत बड़ी हम सब के लिए एक सबक की बात है कि सपोर्टर होना भी किसी गुनाह का इंसान को उसमें शामिल कर देता है, उन्हीं लोगों की सफ में खड़ा कर देता है। आप उनके ही जैसे होते हैं, जैसे आप नेकी की किसी काम में सपोर्ट करें तो आपको भी अजर मिलता है ना, इसी तरह गुनाह के किसी काम में सपोर्ट करना, यानी आप ये सोचें कि उस औरत ने बाकायदा अपनी कौम को ये इत्तला दे दी इशारतन किस तरह से कि आ जाओ हमारे घर में ये नौजवान लड़के आए हुए, वो सपोर्टर थी ना, वो अपनी कौम के इस अमल को बुरा नहीं समझती थी। आज बहुत सारे लोग कहते हैं सो वॉट, ये चीज़ नेचुरल है, उन लोगों के अंदर ये ऐसे ही पैदा हुए हैं, अगर वो ऐसा करते हैं तो क्या ऐसा हो गया। तब उस वक्त फौरन लूत अलैहिस्सलाम की बीवी का वाकया याद किया करें कि वो भी करने वाली नहीं थी, ओनली सपोर्टर थी। अल्लाह ताला ने उसको अजाब से बचाया नहीं, अजाब से बचे सिर्फ लूत अलैहिस्सलाम और उनकी बेटी, क्योंकि वो इस काम से नफरत करने वाले थे। वो कह रहे हैं कि मैं बेजार हूं, वो इससे नाराजगी शो करते हैं। और देख लें आप कि जब कौम ने धमकी दी कि हम आपको निकालने वाले हैं यहां से, आप नहीं यहां पर रह सकेंगे, तो उन्होंने ये नहीं किया कि मैं तो चुप करके पतली गली से निकल जाऊं, मैं तो बस चुप कर जाऊं, अब ये ना हो कि मुझे निकाल ही दें। بلکہ وہ بالکل بہادری کے ساتھ دھڑلے کے ساتھ کہہ رہے ہیں میں تمہارے اس عمل سے بیزار ہوں. وہ خاموش نہیں ہو گئے. نہیں, اس کا مطلب ہوتا ہے کہ جس حد تک بھی آپ آواز اٹھا سکیں آپ آواز اٹھائیں. کمزور ترین ایمان یہ ہے کہ انسان دل میں تو برا جانے. اگر آپ کو ایسا کوئی خطرہ ہے اور آپ ڈرتے ہیں اور آپ نہیں آواز اٹھا سکتے, دل میں تو کوئی نہیں نا جھانک کے دیکھ رہا, وہاں پہ تو اللہ کی نظر ہے نا. اللہ تعالیٰ دیکھ رہا ہے کہ آپ کو اس کام سے نفرت ہے یا اس کام کے آپ سپورٹر ہیں. اللہ تعالیٰ جانتا ہے آپ کے دل میں کیا ہے. کم از کم اللہ تعالیٰ کو تو دکھا دیں کہ اللہ مجھے شدید نفرت ہے اس کام سے, میں نہیں روک سکتی اس کو, لیکن میں کیا کروں. دل میں تو کڑ سکتے ہیں. آپ صلی اللہ علیہ وسلم جب حرا میں جا کے بیٹھتے تھے تو آپ کے دل میں کڑن تھی, آپ نہیں اس معاشرے کو بدل سکتے تھے. ابھی آپ کے پاس کوئی پیغام نہیں تھا, لیکن دل میں کڑتے تھے ان برائیوں پہ, ان معاشرے کی خرابیوں پہ. تو یہ تو اولین چیز ہے, سب سے بیسک چیز ہے. اگر یہ بیسک چیز بھی نہیں ہے نا تو کوئی ایمان نہیں ہے. اگر ہم سوشل میڈیا پہ بیٹھ کے لکھ رہے ہیں نا کہ کوئی بات نہیں ہے یہ لوگ ایسے ہی ہوتے ہیں اور کوئی بات نہیں اس چیز کو برا ہی نہ کہو اور کوئی بات نہیں ہے ان کو بھی حق ہے کہ یہ بھی اپنے لیے چوز کر سکے کہ کیسے ان کو رہنا ہے, ایک مرد کو مرد کے ساتھ رہنا ہے یا عورت کو عورت کے ساتھ رہنا ہے یا مرد کو عورت کے ساتھ رہنا ہے, تو ہم تو نہیں کچھ کہیں گے. تو یہ تو غلط ہے, یہ ڈپلومیسی نہیں چل سکتی یہاں پہ, یہ نہیں چل سکتی. آپ کو کسی ایک طرف تو ہونا ہے اور وہ راستہ جو حق کا راستہ ہے اس کو چوز کرنا ہے. آپ کو پتہ ہے حدیث میں آتا ہے کہ اگر آپ کسی مقام پہ نہیں ہیں اور وہاں پر کوئی گناہ ہو رہا ہے, آپ اس کو, یا چلیں پہلے یہ سینریو لے لیں, حدیث میں آتا ہے اگر کسی مقام پہ گناہ ہو رہا ہے اور کوئی وہاں موجود ہے اگر دل میں اس کو برا جان رہا ہے, اب ہمارے سامنے ایسی برائیاں ہو رہی ہیں, ہم اگر ہاتھ سے کچھ نہیں کر سکتے, زبان سے بھی اگر ہماری زبانیں بھی بند کر دی جاتی ہیں اور ہم اس کو دل سے برا جان رہے ہیں, تو ایسے ہی ہے جیسے آپ وہاں پہ موجود ہی نہیں. لیکن اگر آپ وہاں پہ موجود نہیں بھی ہیں, میں مثلاً ایک سعودی عرب میں رہ رہی ہوں, مدینہ میں رہ رہی ہوں, اگر استغفر اللہ اگر میں اس کام کو دل سے اچھا جان رہی ہوں کہ کوئی بات نہیں ہے ایسا ٹھیک ہے, تو ایسے ہی ہے جیسے آپ وہاں پہ موجود ہیں جہاں پہ وہ کام ہو رہا ہے, یعنی انہی لوگوں میں شامل ہے, مجرموں میں شامل ہے. تو یہ بھی سمجھنا چاہیے ہمیں کہ ہم جدھر بھی رہتے ہوں, جن لوگوں میں بھی رہتے ہوں, گناہ کو برا جاننا ہے, یہ بھی ضروری ہے, یہ ایمان کا تقاضا ہے, ریکوائرمنٹ ہے. اور اسی سے ہمارا ایمان پتہ چلتا ہے کہ ہمارے اندر برائی کی ٹالرنس کتنی ہے. اگر آپ آل دا ٹائم ٹالرنٹ ہیں, کچھ بھی ہو رہا ہے آپ کو کوئی فرق ہی نہیں پڑتا, آپ ہنستے ہی رہتے ہیں, مسکرانا بڑی اچھی نیکی ہے, آپ مسکراتے ہی رہتے ہیں دیکھ کے, جی میں تو صدقہ کر رہی ہوں مسکراہٹ کا. آپ کے سامنے برائی ہو رہی ہے, آپ کو فرق ہی نہیں پڑتا, آل دا ٹائم آپ کے پاس یہی ایکسکیوز ہے کہ ہم کیا کریں, ہم کیا کریں. جہاں پہ آپ کہہ سکتے ہیں وہاں پہ بھی نہیں بولتے, صرف اس لیے نہیں کہ میں ان کی گڈ بکس میں نہیں رہوں گی. ایسا نہیں کہ کوئی منع کر رہا ہے, ایسا نہیں کہ کوئی قانون ہے اور اس کے خلاف ورزی ہو جائے گی, ایسا نہیں کہ آپ کا کوئی پہاڑ ٹوٹ پڑے گا. صرف یہ بات ہے کہ ان کی گڈ بکس میں نہیں رہیں گے نا, وہ آپ کی پھر تعریفیں نہیں کریں گے, اور آپ ان کے ساتھ اچھے بن کے رہنا چاہتے ہیں, ان کے ساتھ دوستی نہیں چھوڑ سکتے, تو اس لیے آپ مسکراتے رہتے ہیں بس دیکھ کے. تو یہ مسکراہٹ آپ کو بھی ان کے اندر شامل کر دیتی ہے, کیونکہ آپ سپورٹر ہیں اس کے. جو سپورٹر بنا, یاد رکھیں وہ اس گناہ میں شامل ہے. جو دیکھ کر اور ہنستا رہتا ہے اور اس کو کوئی فرق نہیں پڑتا اور اس کے دل میں بھی اس برائی کی قباحت نہیں ہے, نفرت نہیں ہے, غصہ نہیں ہے کہ یہ غلط ہے, تو پھر دل میں بھی ایمان نہیں ہے, نہیں ہے ایمان. ٹھیک ہے, سمجھ آتی ہے, بول نہیں سکتی, لیکن دل میں تو آپ کو کوئی نہیں آ کے پکڑنا نا. کم از کم زبان سے تعریفیں تو نہ کریں اس کام کی, کم از کم اس کو اپروو تو نہ کریں, کم از کم ٹائپ کر کے کمنٹس تو نہ دیں کہ جب کوئی برائی ہو رہی ہو. ये बुराई है या कोई भी बुराई है, क्यों कमेंट्स दें हम, क्यों शाबाशें दें, क्यों हम उसको अप्रूव करें और उसमें अपना वेटेज डाल दें, क्यों हम अपने आप को मुसीबत में डालें और अल्लाह की नज़रों से गिरें, क्योंकि हम बस ये चाहते हैं कि लोग हमारे से खुश रहें, तो हमने इनकी तारीफ करनी है। वो जो भी कर रहे हैं उल्टा सीधा हमने कह रहे हैं वाकई बड़ी अमेजिंग ज़बरदस्त हो रहा है। सुम्मा दम्मरनल आखरीन, फिर तबाह कर दिया हमने दूसरों को, बाकी सब को तबाह कर दिया। अम तरना मतरन फसा मतरुल मुंजरीन, तो बरसाई हमने उन पर एक बारिश, तो बहुत ही बुरी बारिश थी डराए जाने वालों को। क्या बारिश थी वो? पानी की बारिश नहीं, पत्थरों की बारिश, पकी हुई मिट्टी के पत्थर थे जो बरसे। आज तक जो इबरत का निशान बने हुए, 4000 साल गुजर चुके हैं, 4000 साल आज तक लोग देख रहे हैं। सिर्फ मुशरिकी ने मक्का ने ही नहीं देखा था, आप भी जाएं जॉर्डन में जाके देखें बहरे मुर्दार, और इबरत लेने के लिए देखें। इन्ना फिजारे कल आया, इसमें एक निशानी है। अम्मा क्या ना अक्सर हूँ मुमिनीन, लेकिन देख लो लोगों को, अक्सर ईमान लाने वाले ने सब देख रहे हैं, आज तक लोगों को पता है, फिर भी वही काम कर रहे हैं, यानी मान के नहीं देना हमने, अक्सरियत ऐसी है। इससे ज़्यादा क्या इबरत होगी कि अल्लाह ताला ने आज तक इस चीज़ को प्रिजर्व रखा हुआ है। देखो और इबरत करो, पिछली किताबों में भी इनका जिक्र है, फिर भी नहीं समझते। वह इन्ना रब्बक लहू अल अज़ीज़ अर रहीम, और तेरा रब ज़बरदस्त है और रहम करने वाला, यानी कुव्वत वाला, गलबे वाला, ताकत वाला, पकड़ना चाहे तो पकड़ ले, और वो जो तौबा करते उनके ऊपर रहम करने वाला भी है। और ये भी मतलब कि अल्लाह ताला पकड़ सकता है, लेकिन ये उसकी रहमत है कि वो मोहलत देता है कि इंसान पलट आए। कदब असहाबुल ऐका थी मुरसलीन, असहाबे ऐका ने भी, ऐका वालों ने भी, ऐका मतलब घना जंगल या घना दरख्त। तो कहते हैं ये मदीन वाले थे या मदीन के करीब एक बस्ती थी जिनकी तरफ शुएब अलैहिस्सलाम आए थे, तो ये करीबी बस्ती थी, यहाँ पर भी जाके तबलीग करते थे। उस हो सकता है मदीन जो है वो कैपिटल हो और इसके साथ ये कोई छोटा कस्बा वगैरह हो। इस खाला लहुम शुएबुन अला तत्तकून, तो कहा उनको शुएब अलैहिस्सलाम ने, क्या तुम डरते नहीं हो? शुएब अलैहिस्सलाम तो आपको पता है ना, खतीबुल अंबिया का इनको लकब दिया गया कि इतने एलिक्वेंट थे अपनी स्पीच में। इन्नी लकुम रसूलुन अमीन, बेशक मैं तुम्हारे पास तुम्हारे लिए एक रसूल हूँ अमानतदार, फत्तकुल्लाह आतीउन, एक ही पैगाम है ना सब रसूलों का, इसीलिए तो एक को झुटलाना सबको झुटलाना। पहले अल्लाह का तकवा, क्योंकि अल्लाह के डर के बगैर इंसान गुनाहों से बच नहीं सकता। अल्लाह का डर होता है ना, फिर ही इंसान को कदम रुक जाते हैं, हाथ रुक जाते हैं, जुबान बंद हो जाती है। ये वो एक रब का डर कि मुझे उसके आगे खड़े होना, मुझे हिसाब देना होगा इसका, उसकी सजाओं का डर, उसके अजाबों का डर, बचाना खुद को, ये ही है तकवा। आप देखें कितनी बदबخت कौमें थीं ये कि इतने हजारों साल गुजर गए, 4000 साल कोई कम होते हैं, इतने हजारों साल गुजरे हैं, आज तक भी इन कौमों को इनकी बदामालियों की वजह से याद किया जा रहा है, इनके शर्मनाक बेहयाई के कामों से याद किया जा रहा है। अल्लाहु अकबर। अब इनका पैगाम क्या था? वह औफुल कैला वला तकूनू मिनल मुखसिरीन, पूरा करो नाप को और ना तुम हो जाओ कमी करने वालों में से। देते वक्त कमी करना, खसारा वही होता है ना, कम करना, नुकसान देना, कमी करने वालों में से ना हो। यानी क्या करते थे? लेते वक्त तो पूरा लेना, देते वक्त कम करके देना। ये हेरा फेरी, यानी इनका जो कसूर था ना, वो बाजारों के अंदर इस तरह की नाप तोल में कमी बेशी। अब यहाँ पे तीन मीज़ान होते हैं, देखें, या तो आप नाप के किसी को कोई चीज़ देते हैं, या तोल के देते हैं, या गिन के देते हैं। जैसे कपड़ा हम नाप के देते हैं, कोई फल या कोई गोश्त वगैरह हम तोल के लेते हैं और गिन के भी चीज़ें ली जाती हैं। आप जैसे कि हमारे मुल्कों के अंदर केले वगैरह गिन के दिए जाते हैं, दर्जन है, दो दर्जन है। तो ये तीनों किस्म के पैमाने यहाँ पर बता दिए गए और इसमें फिर वो चीज़ें नहीं सिर्फ आती हैं, पहले ये देख लें, वज़नु बिलक़िस्तासिल मुस्तकीम, वज़न करो सही तराजू के साथ, वला तबख़ुस्सुन्नासा अशयाअहुम, और ना कम करके दो लोगों को उनकी चीज़ें, कमी करके ना दो। यानी इसके अंदर सिर्फ ये नहीं कि आप फल की कोई रेड़ी लगा रहे हैं तो अब आपके लिए ये हैं आयतें वरना तो क्या, नहीं, किस्त के माने इंसाफ के। देखें जब भी आप किसी को कोई चीज़ बेचें तो अब वो वाले तराजू तो रह नहीं गए जिसमें दोनों तरफ वो लगे होते थे पैमाने और उसके अंदर चीज़ डाल के दूसरी तरफ वेट डाला जाता था, अब तो डिफरेंट तरह के तराजू भी आ गए। लेकिन जब यहाँ पे कह दिया गया कि आपने इंसाफ करना है तोलने में, तो किसी पैमाने से भी वो इंसाफ के साथ करेंगे। लोगों को कम करके ना दो उनकी चीज़ें, क्या मतलब, कोई भी चीज़ है चाहे वो तोलने वाली है, नापने वाली है, गिनने वाली है, कोई भी चीज़ है, कम करके नहीं देनी। यानी जितना हक है उतना ही दो, इंसाफ भी वही होता है, जितना हक है, अदल ये है ना, जितना हक है उतना ही दो। अब देखिए ना, कई चीज़ें हैं वो तोल ही नहीं जाती। मिसाल के तौर पे आपने किसी को उजरत देनी है, उसने काम किया, आपने उसकी फीस पे करनी है। अब फीस, उससे काम तो पूरा ले लिया, फीस देते वक्त जितना आपने उसके साथ तय किया था उतनी नहीं दे रहे, उसमें कहीं कमी कर ली, कहीं बहाने बहाने से इधर से मैंने काट लिया, उधर से कर लिया, ऐसा हो गया वैसा हो गया करके उसको कम करके दिया। आपने तो उससे सर्विस पूरी ले ली, देते वक्त कम करके दे रहे हैं। इसी तरह आप देखें, आप आम जो भी खरीदो फरोख्त है ना, उस सब के लिए ये है, सब किस्म की, हर किस्म की ट्रांजैक्शन जो मॉनेटरी ट्रांजैक्शन है, माली लेन देन है, उसके लिए है। इसी तरह आपने कहीं मुलाजमत की, वो मुलाजमत के आपको पैसे दे रहे हैं कि आपने 9 to 5 जॉब करनी है या आपने ये इतना इतना काम करना, आप काम तो करते नहीं हैं, सारा दिन फाइलें पड़ी हुई हैं वहाँ पे, और आप या तो मैच देख रहे हैं या फिर आप सियासत पर डिस्कशन कर रहे हैं, या उठ के उधर बैठ गए उधर बैठ गए, या ख़बरें पढ़ते रहे सारा दिन, और इसी में टाइम पास करके चाय वाय पी के घर आ गए। तो क्या किया, किसी ने तो आपको पैसे देने उस वक्त के जो उसने आपको काम करने के देने हैं, आराम करने के नहीं, आप आराम करके आ गए। तो ये क्या है, कमी करना, लोगों को मत उनकी चीज़ें कम करके दो। आपने अपनी गाड़ी बेची, उसके जो जो माइलेज की सुई थी उसको कम पेपर कर दिया। अब देखें 1 लाख चली हुई गाड़ी की कीमत कम है, मसलन $6,000 है, आपने उसको पीछे करके 3,000 पे कर दिया। आपकी गाड़ी 3,000 मील चली हुई है और 3,000 की कीमत 10,000 है, तो आपने वो जो 4,000 इजाफी लिए वो हराम है क्योंकि वो उसकी कीमत नहीं थी। आपने सुई पीछे की और फिर बेची गाड़ी। इस तरह आप कहीं गए काम करने के लिए, उसको वो काम पता नहीं, मसलन कोई बिजली का काम है, प्लम्बिंग का काम है, कोई और भी इस तरह का काम ले लें, वो घर वाले को बेचारे को क्या पता, आपने इतना बड़ा काम बता दिया, हालांकि वो तो काम है ही नहीं, वो है ही नहीं, आपने खुद ही बना लिया। गाड़ी का कोई काम है, वो काम नहीं है उस गाड़ी के अंदर, वो उस बेचारे को थोड़ी पता है कि इसमें क्या काम है, आपने इतना बड़ा काम बना के बता दिया, ये तो ये होगा ऐसे होगा इसमें, और उससे उस काम के चार्ज कर लिए जो ख़राबी भी नहीं थी। आप एक डॉक्टर हैं, दूसरे को उस टेस्ट की ज़रूरत भी नहीं है, लेकिन अब आपने कहीं पैसे बनाने हैं ना, आपने तो उन लोगों से लिए हुए हैं पैसे, वो दवाई जो उसको ज़रूरत भी नहीं है वो लिख के देते नहीं, उनका दवाइयों वाली कंपनी से आपको कमीशन मिलना है ना, वो टीके लिख के दे देने, वो सर्जरी के लिए भेज देना जिसकी उसको ज़रूरत ही नहीं, वो टेस्ट कराने जो उसको चाहिए ही नहीं, लेकिन बस लैब से भी तो पैसे मिलेंगे ना, या अपने भी पैसे बनने हैं ना, तो आप हर जगह पे देख लें। हम जब कौमों के बदामालियों का ज़िक्र करते हैं ना, तो हमारे जहन में ज़्यादातर कि भाई जी वो बेहयाई है, यहाँ पे बेहयाई बहुत है, सिर्फ ये हमारे जहन में आता है। ये करप्शन जहन में नहीं आती, ये करप्ट लोग थे, इनमें करप्शन थी, समझ आई। और ये तो इतने ही पे थे ना, हमारे यहाँ तो रिश्वत, मिलावट, ज़खीरा अंदोजी, ये भी सारी सारी चीज़ें साथ साथ हैं। तो ये बहुत बड़ी समझ ली एक फाइनेंशियल हब था, ये बहुत बड़ी इनकी मंडी थी, तजारती मरकज था ये। और ये इस ऐसे ही हाईवे पे रहते थे जहाँ पे बहुत ट्रेडिंग होती थी, काफले आते जाते थे, तो बहुत खुशहाली थी, इनके पास बड़ा कुछ था। तो शुएब अलैहिस्सलाम इनको ये जब तबलीग करते हैं, कहते हैं वला तासौ फिल अर्दी मुफसिदीन, और ज़मीन पर फसादी बन के नहीं चलो, फसादी बन के नहीं रहो। इसका मतलब है कि लोगों को उनका हक ना देना फसाद क्रिएट करता है, इट इज़ फसाद। चोरियां करना ये भी फसाद है, वो भी तो हक नहीं था। लूट मार करना ये भी फसाद है, लोगों के साथ फ्रॉड करना ये भी फसाद है। रिश्वत लेना वो आपका हक नहीं था, आपका तो ये काम ही था ये करना। आपने वो कहा कि नहीं पहले मुझे रिश्वत दोगे तो फिर मैं ये काम करूंगा, आप तो इस कुर्सी में बैठे यही काम करने के लिए तो बैठे हैं। उसका हक नहीं बनता कि पहले उसका काम कर दिया जाए, लेकिन रिश्वत लेके आपने उसका पहले कर दिया, उसका हक नहीं बनता था, कमी कर दी ना दूसरों के हक में, इसी से तो मना किया जा रहा है। और वो आगे से क्या जवाब देते थे, देखिए उनका भी जवाब हम देखते हैं, लेकिन पहले इनका गुनाह समझ लें। इसलिए कि ये ऐसे ही नहीं है कौमों के जिक्र, ये बेफायदा नहीं है। और हम अगर बाजार में नहीं भी बैठे हुए, कहीं ना कहीं हमें, चाहे हम जॉब पे हैं, चाहे हम वैसे कोई छोटे मोटा काम करते हैं, कहीं ना कहीं हमसे डंडी मारी जाती है। तो इसलिए बहुत ज़रूरी है कि ये बात को समझें, जहाँ पे भी आप मनी की ट्रांजैक्शन कर रहे हैं, वहाँ पे ये समझ लें कि इस तरह से पैसा हराम हो जाता है। वत्तकुल्लज़ी खलक़कुम, और डरो उससे जिसने तुम्हें पैदा किया, उसका हक है तुम्हारे पर सबसे ज़्यादा। वत्तकुल्लाह भी हो सकता था, लेकिन इस तरह से उनको झंझोड़ा गया कि देखो जिसने तुम्हें पैदा किया कि उसके उसका डर नहीं रखोगे क्या, उसकी नहीं मानोगे। वल जिबिल्लत अल अव्वलीन, और जो जमात पहले गुजर गई, यानी जो तुमसे पहले गुजरे हैं, उनको भी उसने ही पैदा किया, सबको उसी ने पैदा किया, तो तुम उससे डरते नहीं हो। कालू, उन्होंने कहा इन्नमा अंत मिनल मुसाहरीन, तू तो सहरज़दा लोगों में से, तू तो ऐसा है। यही अपने पैगंबर को कहते थे ना कि हमें तो तुझसे बड़ी ही उम्मीदें थी कि तू तो बड़ा ही लायक है, बड़ा लायक बच्चा है, बड़ा लायक नौजवान है, तू तो कुछ बड़ा ही काम करेगा, तो तू किस पे लग गया, तो लगता तो तेरी तो अकल ही चल गई है। जादू ज़्यादा वही होता है ना जो बैकी बैकी बातें करे, दीवाना सा हो जाए। तो ये बात के उनको जो मना कर रहे थे, उनको लगा कि ये तो बहकी भी बातें हैं, पागल हो गया, फनेटिक हो गया, इसकी तो अकल ही फिर गई है, इसको तो लगता है कोई असरात हो गए। तो आज भी आप देखें, आप किसी को कह के देखें, कोई भी कारोबार कर रहा हो, उनको कहीं बेईमानी ना करें इसमें, ईमानदारी से चलना, तो वो कहेगा ईमानदारी से कौन सा कारोबार चलता है, आप चला लें जी ईमानदारी से, आप बहुत बनते हैं पारसा। ईमानदारी से आजकल क्या होता है, वो तो पूरा ही नहीं पड़ेगा हमें, लिहाजा झूठ बोलना, मिलावट करना, क्या क्या चीज़ों में नहीं मिलावट करके दी जाती। अब जिसने दूध लिया, मिसाल के तौर पे एक गैलन दूध लिया, अब हमारे गैलन में ही हम यहाँ पे नापते हैं, अब उसमें से 3/4 जो है वो दूध है और 1/4 जो है वो पानी है। उसने तो आपको दूध के पैसे दिए ना, पानी के तो नहीं दे रहा था, आपने पानी जो मिला के उससे 1 गैलन के पैसे लिए, उनमें वो 1/4 गैलन हराम का जो आपने पानी मिलाया। तो इट्स एवरीवेयर, हमारे माशरों के माशरे करप्ट है। और दुख ये इस बात का होता है कि आप देख लें दुनिया में زیادہ تر مسلمانوں کے معاشروں میں یہ کرپشن بہت زیادہ ہے، بہت زیادہ ہے، غیر مسلموں سے زیادہ، ویسٹ سے زیادہ ہمارے معاشروں میں. یہ کیا بتاتا ہے؟ کہ اللہ کا تقویٰ نہیں ہے. کیونکہ پیغمبر جو تقویٰ کی پہلے بات کرتے ہیں پھر اس کے بعد ہائی لائٹ کرتے ہیں نا ان کی بیماری، اس لیے کہ پہلے یہ چیز ہوگی، یہ فیول ہوگا، تب آپ اس بیماری سے بچ سکو گے. اگر تقویٰ نہیں ہے نا تو جتنے مرضی آپ کو لیکچرز دے دیے جائیں، جتنی مرضی آپ کو ان چیزوں کی برائی بتا دی جائے، یہ گناہ ہے، یہ ہے، اگر تقویٰ ہی نہیں، خدا خوفی نہیں ہے نا، تو پھر کوئی چیز آپ کو روک نہیں سکتی. خدا خوفی ہے جو روکے گی. تو پتہ کیا چلتا ہے کہ خدا خوفی نہیں ہے ہمارے معاشروں میں. ایک اللہ تعالیٰ پہ ایمان کی باتیں تو کرتے ہیں، لیکن ایمان کے بعد اللہ سے ڈر کے زندگی گزارنا وہ ہے ہی نہیں. میرا رب مجھے دیکھ رہا ہے، کوئی اور دیکھے نہ دیکھے. کیوں اس لڑکی نے کہا تھا کہ اماں آپ دودھ میں پانی ملانے کا کہہ رہی ہیں، خلیفہ نے منع کیا ہے. کہتی خلیفہ کہاں دیکھ رہا ہے، یہاں پہ امیر المومنین کہاں ہے، یہاں تو حضرت عمر سن رہے ہیں باہر کھڑے ہوئے. وہ لڑکی کیا کہتی، امیر المومنین تو نہیں ہے لیکن اللہ تو ہے نا جو دیکھ رہا. تو کیا چیز نے اس کو روکا تھا؟ تقویٰ. اور یہ تقویٰ دل میں ہوتا ہے، یہ باتوں میں نہیں ہوتا، یہ ہم لیکچرز دیتے رہیں. اگر دل میں خدا خوفی نہیں، دل ہی اس چیز سے پریشان نہیں ہوتا کہ اللہ میں گناہ کر لوں گا تو کیا ہوگا، دل ہی نہ ڈر ہوا ہوا، دلیر ہوا ہوا اللہ کی نافرمانی، تو کوئی نہیں روک سکتا. پھر جب ڈونٹ کیئر والا ایٹیچیوڈ آ جاتا ہے نا، آئی ڈونٹ کیئر، کوئی فرق نہیں پڑتا اس سے، کیا ہو گیا، یہ کیا ہے، یہ بتاتا ہے دل میں تقویٰ نہیں ہے. جب دل میں تقویٰ آتا ہے نا، پھر انسان پھونک پھونک کے قدم رکھتا ہے. ہمیں اس تقویٰ کو بڑھانا ہے اگر ہم نے برائیوں سے بچنا. ہمیں اس کو دیکھنا کہ ہم اس کو کیسے مزید اضافہ کریں. اور یہ قرآن ہے ہی ہدل للمتقین، یہ بھی تقویٰ والوں کے لیے ہدایت ہے. ورنہ تو آپ پڑھتے رہیں اس کو، پڑھتے رہیں، کورس ختم کرتے رہیں، آپ کا عمل نہیں بدلے گا اگر اندر تقویٰ نہیں. کیونکہ یہ تو گائیڈ اسی کو کرتا ہے نا، جو آپ تقویٰ کا کیٹلسٹ لے کر آئیں گے، آپ یہ سامان لے کر آئیں گے تو تبھی آپ کو منافع ملے گا. یہ سامان ہے جو ریکوائرمنٹ ہے، یہ تقویٰ ہوگا تو اس کتاب سے ہدایت ملے گی. ورنہ رٹ لیں یا آپ یہ سارا قرآن رٹ لیں، اس کے ترجمے رٹ لیں، کچھ بھی نہیں ملنا. تو وہ کہنے لگے وما انت الا بشر مثلنا، نہیں تم مگر ایک انسان ہم جیسے ہی تو ہو. وہ ان نظنوں کا من الکاذبین، اور ہم تمہیں سمجھتے ہیں کہ تم تو جھوٹوں میں سے ہو. کیوں جھوٹوں میں سے کیوں سمجھتے ہیں؟ یہ ایسے نہیں ہوتا، کچھ نہیں ہو جاتا، کوئی فرق نہیں پڑتا، تم ایک انسان ہی ہو، کیا تم چیزوں کے ہمیں آ کے تم درس دے رہے ہو، ہمیں نصیحتیں کرنے لگے، تمہارا کیا حق ہے، ہم جیسے ہی بندے ہو تم. اللہ اکبر. فَأَسْقِطْ عَلَيْنَا كِسَفًا مِنَ السَّمَاءِ إِن كُنتَ مِنَ الصَّادِقِينَ، اور ہم روز روز کی دھمکیوں سے بس تنگ آ گئے، بس گرا دو ہمارے پر آسمان کا ایک ٹکڑا اگر تم سچے ہو. لے آؤ اپنے لیے یعنی عذاب مانگ، اور لے آؤ عذاب بھائی. روز روز کی باتیں سن سن کے نا ہم بھی تنگ آ گئے. یعنی اپنے اوپر پھر انسان بددعائیں کرنے لگتا ہے. اللہ اکبر. آپ دیکھ لیں انبیاء کی کتنی بڑی ایک ایفرٹ ہوتی تھی کہ پورے کے پورے معاشرے کرپٹ ہیں، لیکن وہ اپنی بات کہنا نہیں چھوڑتے تھے. پتہ ہے کہ انہوں نے، یہ تو اتنے ڈھیٹ ہو گئے ہیں، انہوں نے باز تھوڑی آنا، لیکن پھر بھی اپنی تبلیغ کا کام کرتے چلے جا رہے ہیں. تو اللہ کے عذاب سے بھی ڈرنا ضروری ہے. کوئی یہ نہ کہے مجھے نہیں جہنم سے ڈر لگتا، مجھے نہیں کوئی فرق پڑتا جہنم سے. نہیں، ڈرنا چاہیے. دنیا میں بھی اللہ کے عذاب سے ڈرنا چاہیے کہ اللہ تیرا عذاب نہ آ جائے، ہم تیری پکڑ سہ نہیں سکتے اے اللہ. اور آخرت کے بھی عذاب سے پناہ مانگنی چاہیے. دیکھیں واقعی ہم نہ دنیا کا سہ سکتے نہ آخرت کا، صرف کہنے کی بات نہیں ہے. ہمیں تو ذرا سی مچھر ہی کاٹ جائے نا تو ہماری جان نکل جاتی، ہمیں ذرا دانت کا درد ہی ہو جائے نا تو ہماری پریشانی کتنی ہو جاتی، سر میں درد ہونے لگے تو ہم پتہ نہیں کیا الٹے سیدھے ہو جاتے ہیں، بستر پہ ہی پڑ جاتے ہیں. सारा काम छोड़ छाड़ के बैठ जाते हैं, हमसे नहीं बर्दाश्त होता। तो हमेशा ये डर रखना चाहिए, ये नहीं कहना चाहिए मुझे नहीं परवाह, आ जाए अजाब जो मर्जी हो जाए, क्या फर्क पड़ेगा, चले जाएंगे जहन्नुम में भी जहाँ पे लोग और जा रहे होंगे, थोड़े दिन हम भी रह लेंगे, अस्तग़फ़िरुल्लाह। जो लोग दुनिया की ना गर्मी बर्दाश्त करें, जहन्नुम के बारे में ऐसी बातें करना, एसी के बगैर हम रह नहीं सकते, पंखा बंद हो जाए तो हमारी जान निकल जाती, बिजली चली जाए तो हमसे सांस नहीं आता। तो आप मुझे बताएं हम कहाँ अल्लाह के अजाब सह सकते हैं। तो कहना चाहिए अल्लाह हम ना दुनिया में पकड़ सह सकते ना आखरत में, तो कभी बेखौफ ना हो, कभी ऐसी जुबान से बात ना निकालें कि हो जाए जो होना है। खाला रब्बी आलमु बिमा तामलून, उन्होंने क्या फरमाया लूत शुएब अलैहिस्सलाम ने, मेरा रब ज़्यादा जानता है जो तुम अमल करते। फकद्दबू, तो उन्होंने झुठला दिया उसको, नहीं मान के दिया, यानी अल्लाह ताला को खूब पता है जो तुम कर रहे हो, जो तुम मुझे झूठा कह रहे हो, तुम मुझे कह रहे हो कि कुछ नहीं है होता इससे, अल्लाह ताला को बेहतर पता है जो तुम कर रहे हो, तुम्हारा मामला अल्लाह के साथ है। उन्होंने झुठला दिया। और ये देखें यही तकजीब जो है ना, ये सब जगह पे आ रहा है, हर कौम ने पैगंबर के मैसेज को झुठलाया है, हमने नहीं मानना, हमने नहीं मानना, बस मैं ना मानूं वाली रविश। हमारे नबी ने भी तो हमें बातें बताई हैं, और हमारी उनके बारे में भी मैं ना मानूं वाली रविश, क्यों हम ना जानना चाहते, ना सुनना ही नहीं चाहते। जाहिर है हदीस की किताब आके आपके कानों में तो नहीं खुद बोलेगी, आप सल्लल्लाहु अलैहि वसल्लम अब दुनिया में नहीं हैं, हदीस है, उनकी अक़वाल है, उनकी बातें हैं, उनका अप्रूवल या डिसअप्रूवल हमारे पास है, मौजूद है और महफूज है, फिर भी हम सुनना ही नहीं चाहते। हमें कितने लोग होंगे जिनको हदीस का पता, हदीस की किसी किताब का मुतालिया किया, हदीस को समझने की कोशिश की है, और अपनी ज़ुबानों से हदीस को झुठलाते हैं क्योंकि पता ही नहीं, अमल से झुठलाते हैं। तो उन्होंने झुठला दिया। फ़ाख़दहुम अज़ाबु यौमि ज़ुल्ला, तो आ गया उनके ऊपर अजाब छतरी वाले दिन का। कहते हैं इतनी गर्मी पड़ी कि ये किसी जगह चैन नहीं पा रहे थे, ना अंदर ना बाहर। तो फिर इनके करीब जंगल में एक गहरा बादल अल्लाह ताला ने भेज दिया, जिसके नीचे ठंडी हवा चल रही थी। सारी कौम गर्मी से परेशान थी, सब दौड़ दौड़ के उस बादल के नीचे जाके जमा हो गए। जब सारी कौम जमा हो गई तो उस बादल पे से बजाए पानी के आग बरसने शुरू हो गई, जिससे सब जल के खाक हो गए। आप सल्लल्लाहु अलैहि वसल्लम इसीलिए तो आंधी देखते थे या बादल देखते थे तो घबरा जाते थे जब तक बारिश ना हो जाती, कि ऐसा ही अजाब एक पहली कौम पे आया था। बादल देख के वो भी खुश हुए थे लेकिन उनमें अजाब था। तो अल्लाह ताला चाहे तो रहमत की चीज़ों में से भी अजाब निकाल सकता है। तो बहुत बड़ा जुर्म है पैगंबरों की तकजीब करना, पैगंबर की बात को ना मानना बहुत बड़ा गुनाह है, और इनको नेचुरल डिज़ास्टर नहीं कह सकते, ये अल्लाह ताला का अजाब होता है। लेकिन समझने वाले हैं जो समझते हैं, अक्सर नहीं समझते, इसी के आगे बात आ रही है ना, वमा काना अक्सर हुम मोमिनीन, नहीं मानते, नहीं समझते। इन बातों को पढ़ के भी हम वैसे के वैसे ही चलते रहते, कभी अपने कारोबार कभी अपने काम को नहीं देखते। इन्ना कहना आदाब यौमिन आदीम, बेशक वो था आजाब बड़े दिन का। कहते हैं इन इस कौम के ऊपर और भी अजाब आए थे, ये बहुत बड़ा अजाब का दिन था इनके ऊपर, और इसमें हमारे लिए निशानी है कि कैसे इनके ऊपर बादलों में से अल्लाह ताला ने अजाब भेज दिया, कैसे इनके ऊपर कितना बड़ा ये अजाब आ गया कि कोई एक भी बाकी नहीं बचा। और अमल क्या था जिसको कोई बुराई नहीं समझता, जिसको कोई अहमियत नहीं दी जाती, करप्शन तो आम ही है ना। वाइना रब्बका लहुल अज़ीज़ुर रहीम, और बेशक तेरा रब बड़ा ज़बरदस्त है, बहुत रहम फरमाने वाला है, गलबा तेरे रब का ही है। देखो कैसे उनकी शामत आ गई, میرے وہ مقابلہ نہیں کر سکے اللہ تعالیٰ کا، وہ کیونکہ وہ عزیز ہے، جب پکڑتا ہے اس کی پکڑ بڑی سخت ہوتی ہے. اور جب لوگ عذاب مانگتے ہیں تو وہ یہ نہیں سوچتے کہ اللہ تعالیٰ کا جب عذاب آ گیا نا تو پھر سہا نہیں جائے گا، سہنا مشکل ہوگا، پھر بچت نہیں کسی کی ہونی. وَإِنَّهُ لَتَنزِيلُ، اور بے شک وہ البتہ نازل کرتا ہے کس کی طرف سے؟ رب العالم، جہانوں کے رب کی طرف سے. اچھا اب یہاں تک قوموں کا جو قصے تھے وہ ختم ہو گئے اس رکوع تک. آگے قرآن پاک میں جو بھی کہا جا رہا ہے، کیونکہ ابھی اینڈ آ رہا ہے نا سورت کا، یہ قرآن کا ایک بڑا زبردست یہاں پہ تعارف دیا گیا. یہاں سمجھ لیں آپ نے کسی کو بتانا ہو نا کہ قرآن کیا ہے، کوئی پوچھے آپ سے کیا ہے قرآن، تو بڑا ہی کمپریہنسو ہے یہاں پہ کیا چیز ہے قرآن. اس کے بارے میں اس کو انٹروڈیوس کرنے کے لیے بہت ہی زبردست بات ہے. یہ کیا ہے؟ یہ وہ کلام ہے جو جہانوں کے رب کی طرف سے، اگر کہہ دیا جاتا نا اللہ کی طرف سے تو شاید اتنی بات سمجھ نہ آتی یا اتنی امپیکٹفل نہ ہوتی. اب دیکھیں جب کوئی کہ جہانوں کا، یونیورسز کا جو رب ہے، چلانے والا، خالق، مالک، ان کو سسٹین کرنے والا، ان کو پالنے والا، ان کو بڑھوتری دینے والا، ان کی نگہداشت کرنے والا، جو سارا نظام جس کے کنٹرول میں ہے، وہ ہے جس کی طرف سے یہ قرآن نازل ہوا. اب دیکھیں نا کوئی بھی چیز ہوتی ہے تو آپ کیسے اس کے بارے میں سمجھتے ہیں کہ یہ مطلب ہے کہ مضبوط ہے یا یہ بڑی ڈیوریبل ہے، کیسے سمجھتے ہیں؟ آپ کہتے ہیں میڈ ان کہاں کی ہے، فوراً میڈ ان دیکھتے ہیں نا کہاں سے بنا ہے. تو یہ قرآن اللہ تعالیٰ کی طرف سے ہے، وہ جو جہانوں کا رب ہے، اس سے بڑی کوئی ہستی ہو سکتی ہے؟ نہیں. تو پھر ہمارے مطلب ان او ہونا چاہیے ہمیں اس کلام کے لیے کہ یہ رب العالمین کا کلام ہے. اسے حضرت اکرمہ کی تو آنکھوں سے آنسو جا رہی ہو جاتے تھے جب قرآن پاک کھولتے تھے، یہ میرے رب کا کلام ہے، یہ میرے رب کا کلام ہے، سبحان اللہ. یعنی وہ اتنے اس سے متاثر ہوتے تھے، اتنی ہیبت، اتنی بڑی بات ان کے لیے تھی، یہ میرے رب کا کلام ہے. تو ہماری کیوں نہیں اس طرح سے آنکھیں کھل جاتی، میرے رب کا کلام ہے، اس کا کلام میرے ہاتھوں میں، کیوں ہم نے اس کو کوئی اہمیت نہیں دی ہوتی؟ صرف اتنی اہمیت ہے کہ غلافوں میں بند کر کے رکھ دیں، خوبصورت سے خوبصورت غلاف سیسی کے ویلوٹ کے اس کے اوپر چڑھائے میں اور اس کو اٹھا کے اوپر رکھا ہوا، بس یہی ہے میری عزت اور یہی بس اس کو اہمیت میں دیتی ہوں. دیکھ لیں آپ سورت کا آغاز بھی اس طرح سے ہو رہا ہے اور انجام بھی، آخر بھی، کیسے کہ اللہ تعالیٰ نے قرآن پاک کو جو ہے نا اس کو، اس کی اہمیت کو اجاگر کیا. یہ کتنی اہم ہے یہ چیز، یہ کہ یہ کلام، یہ جہانوں کے رب کا کلام ہے. نزل بہ روح الامین، اتارا اس کو روح امین نے، رب العالمین کے پاس سے کون لے کر آیا اس کو نیچے؟ روح الامین یعنی جبرائیل علیہ السلام. روح کو بھی کہتے ہیں جو انسانی روح ہوتی، لیکن فرشتے کے لیے بھی آتا ہے، اور وہ بھی امانت دار فرشتہ، وہ جو فرشتوں کے سردار ہیں وہ فرشتہ. اللہ اکبر. تو لانے والا بھی، اس نے بھی کوئی اندر ذرا سی بھی اس بات کی تسلی کر دو، ذرا سی بھی ہیر پھیر نہیں کی، اس لیے کہ وہ امانت دار ہے. اور کس پہ پھر لا کے اس نے اتارا؟ دیکھیں تھرو اینڈ تھرو بتایا گیا کہ کہاں سے سٹارٹ ہے اور کدھر پہنچا ہے، اور یہ قرآن میں ہی ہے یہ بات، اس لیے یہ بات ایسے ہی نہیں ہے، باتوں کی بات نہیں ہے کہ اللہ تعالیٰ نے اتارا ہے اور جبرائیل لے کر آئے ہیں، یہ باتیں نہیں ہیں، یہ قرآن اس کی گواہی دے رہا ہے. کہاں پہ اترا؟ علی قلبی کا، تیرے دل پر، آپ صلی اللہ علیہ وسلم کے دل پہ اتارا گیا، دماغ پہ نہیں، سر پہ نہیں، جسم کے کسی حصے کا نہیں نام لیا گیا، دل پہ، زبان پہ بھی نہیں کہا گیا، یہ زبان پہ اتار دیا گیا کہ آپ فٹافٹ پڑھنے شروع ہو جاتے، نہیں، دل پہ. کیوں؟ دیکھیں دل ہی وہ جگہ ہے کہ جب یہ بدل جاتا ہے نا، جو اس میں بات اتر جاتی ہے نا، वो फिर इंसान के लिए करना भी आसान है और वो ही है जो असर भी लाती है, अमल को भी बदलती है, वो उसकी पूरी ज़िंदगी को बदल देती है। आप कहते हैं ना जब कभी कि उसकी बात तो मेरे दिल में उतर गई ना, एक बातें होती हैं जो वो बस आप ऐसे ही सुनते हैं और ठीक है अच्छी बात है जी, लेकिन एक पे आप कहते हैं मेरे दिल में उतर गई, तो वो जो दिल में उतरी हुई बात होती है वो बहुत डिफरेंट होती है, वो आपको याद भी रहती है और वो आपके अमल को भी बदलती है। तो इस कुरान को आप सल्लल्लाहु अलैहि वसल्लम के दिल पे उतारा गया और आपने दिल से ही ये कलाम फिर ज़ुबान पे जारी किया गया और फिर दिल से ज़ुबान पे आया। और देख लें फिर जब दिल से निकलती है बात तो फिर कैसी होती है, वही असर वाली होती है। एक ज़ुबानी ज़ुबानी बातें की जाए ना उनका असर नहीं होता, इसीलिए आप कहीं से लेक्चर देख देख के पढ़ती जाएँ, किसी किताब से इन लेक्चर दे रही हैं आप जी लोगों को, आप या आप किसी बात से खुद ही कन्विंस्ड ही नहीं है, आपके दिल उससे कायल ही नहीं है और आप बस लोगों को लेक्चर सुना रही हैं, दर्स दे रही हैं, उनको कन्विंस करने की कोशिश कर रही, नहीं होगा जब आप खुद कन्विंस नहीं। इसलिए ही हम कहते हैं ना कि जो हमारे हाँ जो भी दावा का काम करते हैं वो स्टूडेंट्स करें, क्यों ना कोई और क्यों ना करे, ये नहीं है कोई और कर नहीं सकता। हम कहते हैं जो बंदा खुद कन्विंस्ड नहीं है ना वो दूसरे को स्टूडेंट बनने का कैसे कहेगा, जो खुद लिसनर है या जो खुद ऐसी काम में ही इन्वॉल्व नहीं है। अगर उसका अपना दिल नहीं पहले माना हुआ तो वो किसी दूसरे के दिल को कैसे मनवाएगा। इसीलिए दिल से निकली हुई बात ही दिल तक पहुंचती है, जो बात ऊपर ऊपर की हो वो बस ऊपर ही रह जाती है। तो देखें कि हम इस कुरान को दिल पे कितना लेते हैं, अगर हमने इसको दिल पे नहीं लिया ना तो क्या होगा, हम कोर्सेज पे कोर्सेज करते चले जाएंगे, हमारा अमल नहीं बदलेगा, हमारी ज़िंदगी में कोई चेंज नहीं आएगा। और ऐसा होता भी है जब लोग बस तर्जुमे पर रटने पे, और मैंने कितना कोर्स कर लिया और मेरे पास ये सर्टिफिकेट आ गया ये आ गया, तो वाकई कोई चेंज नहीं नज़र आता उनकी ज़िंदगी, इसीलिए क्योंकि उन्होंने दिल पे नहीं लिया होता। यही फ़र्क है, कुछ लोग आप में से दिल पे बात को लेंगे और आप देखेंगे कि उसके बाद कुरान के चंद पारे ही पढ़ के उनकी ज़िंदगियाँ बदल गई, और कुछ लोग बस दिमाग पे ही लेंगे, वो तो लॉजिक ही करते रहेंगे, हिसाब किताब में ही लगे रहेंगे, ऐसे क्यों वैसे क्यों वैसे क्यों वैसे क्यों। तो इसको दिल पे लिया करें, दिल पे लेंगे तो फ़ायदा होगा। लीतकून मिनल मुंज़िरीन, और मकसद क्या है, इतना बड़ा एहतमाम हो गया, रब्बुल आलमीन ने उतारा, जिब्राइल अमीन लेकर आए, और जिब्राइल को भी आप मामूली फरिश्ता ना समझे, 600 पर जिब्राइल अलैहिस्सलाम को, कैसे उफक पूरा आसमान कवर हो गया था उनके परों से, आप सल्लल्लाहु अलैहि वसल्लम तो हैबत से ही बेहोश हो गए, देख भी नहीं सकते थे, इतना बड़ा फरिश्ता है जिब्राइल, कोई छोटी बात है। और फिर आपके दिल पे लाके उतारा, कल्बे मोहम्मद ने उसको कबूल किया, क्यों, ली तकूना मिनल मुंज़िरीन, ताकि आप हो जाएं डराने वालों में से। देखिए रसूल का काम होता है इंतज़ार और तबशीर, वॉन करना और बशारत देना, ये कुरान पाक में कई दफ़ा आया, मा रसलना का इल्ला बशीर व नज़ीरा। लेकिन इंतज़ार जो है ना, जो मुंज़िर से ही निकला है, इंतज़ार वॉन करना, ये पहली चीज़ है जो पैगंबर ने की, पहले ही आके उनको आप देखें जन्नत की खुशखबरियां दी, जब सफ़ा पहाड़ पे थे तो क्या फरमाया उनको, फरमाया कि तुम्हारे पीछे से सब आप लोग ये पढ़ा हुआ है आपने कि मैं यहाँ पे मैं तुम्हें बताऊं कि अगर इसके पीछे एक लश्कर खड़ा हुआ तो तुम मानोगे, तो ये क्या था, ये बशारतें मिल रही थी उनको। जब आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, आप खुतबा देते हैं लोगों को कि किसी काफ़िले के आगे आगे चलने वाला जो रहनुमा होता है कभी अपने काफ़िले वालों को धोखा नहीं देता, खुदा की कसम अगर मैं तमाम इंसानों को भी बफर्ज़ महाल लट से मसलन है धोखा देना चाहता तो तब भी कभी तुमको धोखा ना देता कि तुम तो मेरे अपने लोग हो, और अगर तमाम बनून हुआ इंसान के साथ झूठ बोलना चाहता तो ये मामला तुम लोगों के साथ तो ना करता, खुदा की कसम तुम लाजमन मर जाओगे। अब ये क्या है, इंतजार ही है ना, वॉन किया जा रहा है, ये कोई खुशखबरी तो नहीं है, मैं बड़ी खुशी की बात है आप जी मर जाएंगे, ये तो नहीं है। जैसे कि तुम रोज़ाना रात को बिस्तर पे सो जाते हो इसी तरह मरोगे, फिर लाजमन तुम्हें बेदार किया जाएगा जैसे रोज़ाना अपने बिस्तरों से बेदार होते, ये इंतजार ही तो है। जब आप सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, ए मेरी बेटी फातिमा अपने आप को जहन्नुम से बचा लो, मैं तुम्हारे अल्लाह के हाँ मैं तुम्हारे कुछ काम नहीं आ सकता, तो ये इंतजार ही तो है। अब हज़रत फातिमा कौन सा कोई अल्लाह माफ़ करे ऐसा थोड़ी था कि वो ईमान नहीं लेकर आई थी, वो तो ईमान ही लेकर आई थी, वो तो पैदा ही इस्लाम में हुई थी। पुप्पी सफ़िया जो है वो इस्लाम लेकर आई हुई थी, उनको फरमा रहे हैं अपने आप को जहन्नुम से बचाओ, मैं अल्लाह के हाँ तुम्हारे कुछ काम नहीं आ सकता, ये इंतजार ही तो है। तो तबशीर भी की लेकिन बाद में, इंतजार पहले होता है। फिर लोग लेकिन कहते हैं ना जी डराते बहुत हैं, डराते बहुत हैं, तो आप ने भी तो डराया था, और हमें क्या डरने की ज़रूरत नहीं है, हम इतने ही ज़्यादा बड़े काबिल हो गए कि हमें तो ज़रा डर चाहिए ही नहीं, बस जन्नत ही इनको सुनाते रहो कि आपको जन्नत में बस जाना है जी, आप तो बस खुश हो जाए, यही सुनाते रहे, मुबारकें देते रहें। नहीं, इंतज़ार ज़रूरी है। यहाँ पे तो मुंजरीन की ही सिर्फ बात की गई, तबशीर की तो यहाँ पे बात ही नहीं की गई। ये इसलिए कुरान आया वॉर्न कर दे, डराना भी नहीं है इसका मतलब होता है, इंतज़ार का वार्निंग देना, सीधे हो जाओ वरना ये है जो अंजाम है, समझ जाओ बात को, ये है वार्निंग। बिलिसान अरबी मुबीन, साथ ऐसी ज़ुबान के जो अरबी है वाजे, यानी अरबी जो फसी ज़ुबान है, वाजे ज़ुबान है, बिल्कुल क्लियर ज़ुबान है। अरबी देखें इतनी कॉम्प्रिहेंसिव लैंग्वेज है ना, एक एक चीज़ के ना इसमें कई वर्ड्स हैं, एक ऊंट के ही कितने वर्ड्स हैं, तलवार के कितने वर्ड्स हैं, कोई और लैंग्वेज ऐसी नहीं है जैसे अरबिक है। जब आप इसको सीखते हैं तो आप हैरान हो जाते हैं, और यही वो ज़ुबान है जो ज़िंदा है आज तक। अगर किसी और भी ज़ुबान में नाजिल होता कुरान, तब तो ये एतराज़ कर सकते थे, देख लो जी यह तो हमारी लैंग्वेज ही नहीं थी और इस ज़ुबान में नाजिल हो गया, हमें क्या समझ आएगी, अल्लाह ताला ने अरबी में ही नाजिल की। और अरबी ज़ुबान के अंदर जब ये नाजिल हुआ है तो इसकी जो ब्यूटी है और इसकी जो कितने माने एक एक लफ्ज़ से निकलते हैं, इंसान की अकल ही हैरान हो जाती है, एक लफ्ज़ है और देखो कितने माने निकल रहे हैं, इतनी डेप्थ है, फिर अंदर से अंदर जाते जाओ तो हर लफ्ज़ में डेप्थ है। तो ये बड़ी वाज़े ज़ुबान है। अब आपको यहाँ से पता चला कि कुरान किस में नाजिल हुआ वह अरबी में, वाकई तो फिर आप ये उर्दू को क्यों कहते हैं कि ये कुरान, लोग सवाल कर रहे होते हैं जी हम जब पीरियड्स में हैं तो फिर हम ये तर्जुमा पढ़ सकते हैं या हम तफसीर लिख सकते हैं, वही तफसीर कोई कुरान थोड़ी है, तर्जुमा कोई कुरान थोड़ी है, उर्दू जो है वो कुरान नहीं है, इंग्लिश जो है कुरान नहीं है, ये ना कह करें मुझे उर्दू का कुरान दे दें, उर्दू का कोई कुरान नहीं होता। आइए आप कह सकते हैं मुझे उर्दू तर्जुमा दे दें, इंग्लिश तर्जुमा दे दें, उसको उर्दू का कुरान मत कहें, ये सही नहीं है कहना ऐसे, क्योंकि कुरान उर्दू में तो है ही नहीं, फिर उर्दू का कुरान कैसे हो गया और इंग्लिश का कैसे हो गया। हाँ ये आप ज़रूर कहें तर्जुमे, और आज दुनिया की हर ज़ुबान में तकरीबन तर्जुमे हो चुके हैं कुरान पाक के, लेकिन तर्जुमा फिर भी कुरान पाक को जो उसके सही जो उसका सही माना है ना उनको अदा नहीं कर सकते। इसीलिए आपने देखा ना तर्जुमे मुख्तलिफ है, आप एक का तर्जुमा उठा के देखते हैं कुछ लिखा हुआ, दूसरे का देखते हैं कुछ लिखा हुआ, वो हो सकता है वो वाला भी माना हो ये वाला भी माना हो, जिसको जिस तरह से समझ आई उसका माना कर रहा है, लेकिन कभी भी उसका फुलफिलमेंट नहीं हो सकती, कभी भी मुकम्मल माना नहीं हो सकता, कई कई माने होते हैं। इसीलिए हम चाहते हैं कि आप लोग अरबिक में कुरान को समझें और इसी का इम्पैक्ट होता है, तो उर्दू में तर्जुमे सुन लेना, ये ना समझे कि हम कुरान सुन रहे हैं। इसी तरह नमाज के अंदर हम क्यों नहीं उर्दू में नमाज पढ़ सकते, देखो कुरान उर्दू में नहीं है, उर्दू में सूरतों के तर्जुमे पढ़ते जाएं कहीं मुझे ज़्यादा इम्पैक्ट हो रहा है इसका, नहीं, ये जो अल्फाज हैं कुरान के वही कुरान है, इसके अलावा कोई ट्रांसलेशन याद रखिए कुरान नहीं है। तो आप नमाज में भी उर्दू में नहीं बोल सकते, इन्नहु लफी ज़ुबर अव्वलीन, और ये तो पिछले सफ़ीफ़ों में भी है, यानी जो इसके मज़ामीन है ना, जो इसकी तालीमात हैं वो पिछली किताबों में भी थी, तौरात और जबूर और इनके अंदर भी ये यही वाली बातें थी। देख लेना, अभी हमने यही तो पढ़ा है कि सब पैगंबर क्या कह रहे हैं, एक तक अल्लाह का तकवा इख्तियार करने को कह रहे हैं। हम ये देखते हैं कि हर पैगंबर ने आखरत से के अंजाम से बाखबर किया, जन्नत और जहन्नुम की बातें बताई। हर पैगंबर ने वो बेसिक पैगाम सबका सेम था। तो यही बातें ना, बल्कि 30वें पारे में है भी ना, इन्ना हादा लफ सुहुफिल उला सुहुफ इब्राहीम व मूसा, कि ये बातें तो सुहुफ पिछले सहीफ़ों में भी थी, इब्राहीम अलैहिस्सलाम के सहीफ़ों में, मूसा अलैहिस्सलाम के, सूरह आला में ये है। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझे सूरह बकरा जिक्र अव्वल से दी गई है, यानी पहले जिक्र से, और सूरह ताहा और तौसीन, यानी जितनी सूरतें तौसीन से शुरू होती हैं और जो हवामीम है यानी जो सूरतें हामीम से शुरू होती हैं, ये सब सूरतें अलवाह मूसा से में से दी गई हैं, और सूरह फातिहा मुझे तहत अर्श से दी गई है। इसी तरह अब्दुल्ला बिन मसूद से रिवायत है कि सूरह मुल्क तौरात में भी मौजूद है। तो यही पैगाम पिछली किताबों में भी था, यही मजमून थे, क्योंकि अल्लाह ताला की तरफ से आई थी ना। अब अलम यकुन लहुम आयतन अन यअलमहु उलमाउ बनी इसराइल, क्या ये काफ़ी नहीं है इनके लिए एक निशानी कि इसको तो बनी इसराइल के उलमा भी पहचानते हैं, वो भी उनको भी पता है कि ये अल्लाह ताला की तरफ से पैगाम आया हुआ, ये कुरान अल्लाह का पैगाम है। क्यों बनी इसराइल के उलमा का क्यों ख़ास तौर पर जिक्र किया गया? एक तो यहूदियों को भी बताने के लिए, दूसरे कुरैश मक्का भी यहूद के पास भाग भाग के जाते थे कि तुम बताओ हमें कि ये सच है या नहीं, तुम इसके अगेंस्ट कोई हमें बात दो। क्या ये निशानी काफ़ी नहीं है? पिछले जो सहीफे या पिछले पैगंबरों के जो पैरोकार थे वो भी समझते हैं, पहचानते हैं, तो ये तो काफ़ी होना चाहिए। उन्होंने अपने कलाम पढ़े हुए हैं तो वो ये पढ़ रहे हैं तो उनको पता है।